आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। एमसीसी बारे सभामुखको परामर्श शीर्षकमा छापिएको खबर हो यो। सभामुख अग्नि सापकोटाले एमसीसीसँगको सम्झौता निर्णयार्थ प्रस्तुत हुने प्रक्रिया स्पष्ट नभएको भन्दै संसद सचिवालयका अधिकारीहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अघि बढ़ाउन राजनैतिक दलहरूसँग छलफल गरिरहेका बेला सभामुख सापकोटाले भने कानूनी प्रक्रियाका बारेमा छलफल गर्नुभएको हो। संसद सचिवालयले भने कर्मचारीसँग भएको छलफल नियमित भएको प्रतिक्रिया दिएको छ। सभामुख र कर्मचारी बीच नियमित छलफल भइरहन्छ। सभामुखलाई राय सल्लाह नदिने हो भने संसदमा विभिन्न शाखाहरू किन हुन्छन् र यो नियमित प्रक्रिया हो सचिवालयका एक कर्मचारीले भने। बिहिबार भएको छलफलमा सभामुखले संविधानको धारा 279 अन्तर्गत विभिन्न प्रकृतिका सन्धि सम्झौताको व्यवस्था रहेको भन्दै एमसीसी कुन प्रकृतिको सम्झौता हो भन्ने खुलाउन अधिकारीहरूको राय मागेका छन्। संविधानको धारा 279 उपधारा 2 संसदबाट अनुमोदन हुने सन्धि वा सम्झौता 4 प्रकृतिमा हुने उल्लेख छ। यो उपधाराको क शान्ति तथा मैत्री, ख सुरक्षा एवं सामरिक सम्बन्ध, ग नेपाल राज्यको सीमाना, घ प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड सम्बन्धी सन्धि सम्झौता संसदको 2/3 अनुमोदन गर्नुपर्ने व्यवस्था छ। तर क शान्ति तथा मैत्री र घ प्राकृतिक स्रोतको उपयोग र बाँडफाँड सम्बन्धी सन्धि सम्झौताले राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने भएमा प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यको साधारण बहुमतबाट अनुमोदन हुन सक्ने संवैधानिक व्यवस्था छ। एमसीसी बारे सभामुखको परामर्श प्रतिनिधि सभा बैठक सञ्चालन हुन 1/4 अर्थात 69 सांसदको उपस्थिति अनिवार्य, उपस्थितिको बहुमत अर्थात न्यूनतम 36 सांसदले हुन्छ भनेमा सम्झौता अनुमोदन, कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई नागरिक दैनिकले एमसीसी पास गर्न मध्यमार्ग खोज्दै गठबन्धन, एमसीसी बारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरकारवाला निकायसँग अझ प्रश्न हुँदै प्रस्तावलाई अघि बढ़ाउने तयारी सरकारले गरेको छ, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यता अन्नपूर्ण पोस्टले के छ एमसीसीमा शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ।
खोपमा ठूलो सफलता, गोर्खापत्रले छापेको मुख्य समाचारको शीर्षक हो यो। गोर्खापत्र लेख्छ, नेपालले लक्षित जनसंख्याको 70.7% कोविड 19 विरूद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 86.9% पहिलो मात्रा खोप लगाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म 18 वर्षमाथिका 1,79,22,164 जना मध्ये कम्तीमा एक मात्रा खोप लगाउने 86.9% र पूर्ण मात्रा लगाउने 70.7% पुगेका छन्। कुल जनसंख्या 2,91,92,480 मध्ये 68.4% कम्तीमा एक मात्रा र 51.1% पूर्ण मात्रा लगाएका छन्। यस अनुसार कुल जनसंख्याको 51.1% पूर्ण मात्रा र 68.4% एक मात्रा खोप लगाएका छन्। नेपालले 70% भन्दा बढ़ी नागरिकलाई कोरोना विरूद्ध खोप लगाएकोमा विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई पनि दिएको छ। संगठनको नेपाल स्थित कार्यालयले उसको आधिकारिक फेसबुक र ट्विटर खातामा 18 वर्ष माथिका जनसंख्याको 70% नागरिकले पूर्ण खोप लगाएर कोसे ढुङ्गा पार गरेको उल्लेख छ। 70% जनसंख्यालाई कोरोना विरूद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिँदै भनिएको छ। कोविड विरूद्धको खोप कार्यक्रममा कोसे ढुङ्गा पार गर्न सक्नुमा सरकार र विभिन्न सहयात्री निकायको संयुक्त प्रयास थियो। खोपमा ठूलो सफलता, 70% भन्दा बढ़ीलाई पूर्ण खोप, विश्व स्वास्थ्य संगठनको बधाई शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री विनोद खतिवड़ाले कोरोना विरूद्धको खोपमा नेपालले ठूलो सफलता हासिल गरेको बताउनु भएको छ। मन्त्री खतिवड़ाले एक वर्षमा नै नेपालले लक्षित समूहको 70.7% पूर्ण रूपमा खोप लगाएर खोपमा छलाङ मारेको बताउनुभयो। उहाँले जनतालाई खोप दिन दिएको आश्वासन अनुरूप नै खोप लगाइएको भन्दै 100% पुर्याउन सबैको सहयोगको आवश्यकता रहेको पनि बताउनु भएको गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
84 किनेर 142 बेच्दा पनि आयल निगम किन घाटामा? यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। इण्डियन आयल कर्पोरेशन आयोसीबाट 84 रूपियाँ 32 पैसामा किनेको पेट्रोल 142 रूपियाँमा बिक्री गर्दा पनि नेपाल आयल निगमलाई पेट्रोलमा लिटरमा 13 रूपियाँ 23 पैसा घाटा छ। पेट्रोल मात्र नभएर निगमले 85 रूपियाँ 42 पैसामा किनेको डिजेल 125 रूपियाँमा बिक्री गर्दा लिटरमा 11 रूपियाँ 13 पैसा घाटा रहेको बताएको छ। निगमले मंगलबार डिजेल पेट्रोल हवाई इन्धनको मूल्य वृद्धि गर्दा पनि 15 दिनमै 2 अर्ब 60 करोड़ रूपियाँ घाटा हुने प्रक्षेपण गरेको छ। सरकारले इन्धनमा लगाएको उच्च करको कारण निगम घाटामा गएको हो। विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अमेरिकी डलरको सटही दर बढ़ेका कारण पनि निगमको घाटा भएको हो। निगम घाटामा गए पनि उच्च मूल्यको कारण उपभोक्ता मारमा परेका छन्। पूर्व वाणिज्य सचिव पुरूषोत्तम ओझा भन्नुहुन्छ, पेट्रोलियम पदार्थमा करको सीमा तोक्नुपर्छ, इन्धनको करमा क्याप लगाउने नीतिगत व्यवस्था गर्नुपर्छ, सरकारको क्षमता अनुसार उपभोक्तालाई राहत दिने विषयमा पनि सोच्नुपर्छ। यस्तै आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई भन्नुहुन्छ, मूल्य निर्धारणका लागि डायनामिक संयन्त्र बनाउनुपर्छ, सरकारले पेट्रोलियम पदार्थबाट कति कर उठाउने वर्षभरिको लक्ष्य तोक्नुपर्छ, लक्ष्य पुगे कर उठाउन रोक्नुपर्छ। यस्तै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधान भन्नुहुन्छ, पेट्रोलियम पदार्थको मूल्य बढ्दा कर घटाउने र मूल्य घट्दा कर बढ़ाउनु पर्ने नीति सरकारले लिनुपर्छ, मूल्य घटबढ़का आधारमा करको दर पनि घटबढ़ गर्नुपर्छ, 84 किनेर 142 बेच्दा पनि आयल निगम किन घाटामा? नागरिक दैनिकले खबर बनाएको छ।
निर्वाचन आयोगले 2079 जेठ 4 गते बुधबार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ। उक्त मितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति जनाउँदै निर्वाचनको तयारी थाल्न आग्रह गर्नुभएको छ। तथापि सरकारले चुनावको मिति भने घोषणा गरिसकेको छैन। यसैसाथ सरकारले चुनावको मिति घोषणा गर्ने निर्वाचन आयोगले अपेक्षा गरेको छ। यसै क्रममा निर्वाचन आयोगका पूर्व आयुक्तहरूले विगतको तुलनामा स्थानीय तहको आगामी निर्वाचन गराउन सहज हुने विचार व्यक्त गर्नुभएको छ। आयोगले स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेपछि पूर्व प्रमुख आयुक्तहरूले चुनावका लागि पर्याप्त समय रहेको भन्दै आगामी निर्वाचन सहज हुने बताउनुभयो। स्थानीय तह निर्वाचन बारे विज्ञ, पहिला भन्दा आगामी निर्वाचन सहज शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै छापेको छ।
गठबन्धनको निरन्तरता बारे कांग्रेसमा द्विधार, देउबा पौडेल पक्षमा, शेखर गगन विपक्षमा, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरता बारे प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र द्विधार देखिएको छ। कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका छन्। सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा समेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ़नुपर्ने पक्षमा रहेको छ। देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहनु भएको छ। तर इतर समूहको नेतृत्व गर्नुभएका डाक्टर शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ। पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डाक्टर कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताउनु भएको थियो। गठबन्धनको निरन्तरताबारे कांग्रेसमा द्विधार, देउबा पौडेल पक्षमा, शेखर गगन विपक्षमा, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन निर्वाचनसम्म रहने बताउनु भएको छ। माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बिहिबार आयोजित विस्तारित बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले आगामी संघीय निर्वाचनसम्म गठबन्धन जारी रहने बताउनुभयो। गठबन्धन निर्वाचनसम्म गोर्खापत्रले अग्रपृष्ठमा छापेको
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर र चल्ने वाइफाई खर्र जाने बल्का समस्या हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। गृहमा लक्ष्यभन्दा बढ़ी काम शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा गृह मन्त्रालयले 6 महिनाको अवधिमा सम्पादित 71 कार्य सार्वजनिक गरेको छ। मन्त्रालय अन्तर्गत विभिन्न निकायको संस्थागत नीतिगत तथा कार्यविधि सुधार अन्तर्गत 19 कार्य सम्पन्न गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडको नेतृत्वमा रहेको गृहले यस अवधिमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना, प्रहरी अध्यादेश, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण नियमावली 2078 मस्यौदा तर्जुमा, गृह सुधार कार्ययोजना 2078 मस्यौदा तथा विभिन्न निर्देशिका तयार गरिएको छ। त्यस्तै नेपाल प्रहरी अन्तर्गत प्रहरी नियमावली 9 संशोधनसँगै 7 तहमा थप दरबन्दी, 21,000 प्रहरी कर्मचारीको वृत्ति विकास, राशनमा 15% वृद्धि, दर्जागत 10-40% प्रोत्साहन भत्ता, प्रहरीमा आदरार्थी शब्दको प्रयोग लगायत सुधारका कार्य अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। अवैधानिक रूपमा नेपालमा बसोबास गर्ने 154 जना विदेशीलाई निष्कासन, सार्वजनिक सेवा प्रवाहमा लाग्ने समय 1/3 घटाउने, प्रशासनिक सुधार सेवालाई प्रविधि मैत्री बनाई प्रभावकारी तुल्याएको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यता नयाँ पत्रिका दैनिकमा निजामतीमा गृह प्रशासनको छुट्टै उपसमूह बनाउने तयारी शीर्षकमा खबर छापिएको छ। गृह प्रशासन चुस्त र प्रभावकारी बनाउन निजामती सेवामा गृह प्रशासन समूह बनाउने तयारी अघि बढ़ेको छ। गृह मन्त्रालयले अघि बढ़ाएको गृह प्रशासन सुधार योजना 2078मा यस्तो विषय समेटिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले स्वीकृत गरिसकेको 206 बुँदे योजनामा गृहका अनुभवी कर्मचारीलाई मन्त्रालयमा राख्ने र अनुभव नभएकालाई नल्याउने उल्लेख गरिएको छ। गृह प्रशासनमा व्यावसायिकताको विकासका लागि यस्तो प्रस्ताव अघि बढ़ाइएको गृह प्रवक्ता फडिन्द्र मणि पोखरेलले बताउनुभयो। नयाँ पत्रिका दैनिकमा खबर रहेको छ।
गत 13 र 14 माघमा दुईजनाको शव मोरङको धनपालथान गाउँपालिका दुईको उखुबारीमा गाडिएको अवस्थामा फेला पारेको नेपाल प्रहरीले सोही घटनासँग जोड़िएका विषय पछ्याउँदै गर्दा ललितपुरमा अर्का एक व्यक्तिको शव फेला पारेको छ। प्रहरीले ललितपुरको गोदावरी नगरपालिका 12 ठेचो बसपार्क नजिकै हत्या गरेर 5 फिट गाडिएको अवस्थामा बिहिबार 13 थुमका मोहन लिम्बुको शव फेला पारेको हो। प्रहरीले मोरङदेखि ठेचोसम्मको घटनामा एकै समूहको संलग्नता रहेको आशंका गरेको छ। मोरङको धनपालथान गाउँपालिका दुई उखुबारीमा दुईजनाको शव गाडिएको अवस्थामा भेटिएपछि अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले सिराहाका अनिल मण्डललाई पक्राउ गरेको थियो। मण्डलले बिहिबार नै प्रहरीसँगको बयानमा लिम्बुको शव गाडिएको स्थानबारे प्रहरीलाई बताएका थिए। त्यसपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली ठेचो पुगेर शव गाडिएको स्थान फेला पारेका हुन्। प्रहरीले शवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको छ। मोरङ हत्याको कनेक्सन ललितपुरसम्म, एकै समूहबाट 3 जनाको हत्या आशंका, ठेचो गाडिएको अवस्थामा भेटियो शव, राजधानीले मुख्य खबर छापेको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। कान्तिपुर दैनिकले नक्कली कोविड रिपोर्टको धन्दा रोकियो शीर्षकमा सम्पादकीय बनाएको छ। विदेश जानेहरूका लागि कोविडको PCR नेगेटिभ रिपोर्ट अनिवार्य छ। सहयात्री र ट्रान्जिट तथा गन्तव्य मुलुकको जनस्वास्थ्यप्रति संवेदनशील बन्न यो नियम बसालिएको हो, जुन अपरिहार्य पनि छ। यात्रु सँगसँगै संक्रमणले पनि यात्रा नगरोस् र नेपालबाट गएका मानिसका कारण अन्यत्र संक्रमण नफैलियोस् भनेर लागू गरिएको यो प्रबन्धलाई कड़ाईका साथ पालना गर्नैपर्छ। कान्तिपुर दैनिकमा सम्पादकीय छापिएको छ। अन्नपूर्ण पोस्टमा धार्मिक स्थलमा अधार्मिक कार्य शीर्षकमा सम्पादकीय छापिएको छ भने कारोबार दैनिकमा नेपाललाई MCC BRI दुवै चाहिन्छ शीर्षकमा सम्पादकीय छापिएको छ। वर्तमान सरकार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट पास गर्न प्रयास गर्दा गर्दै पनि सत्ता गठबन्धनकै कारण यो अनुदान सहयोग अनावश्यक विवादमा तानिएको छ। कारोबार दैनिकले सम्पादकीय बनाएको छ।
नागरिक दैनिकले संसदीय सक्रियता शीर्षकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन MCC संसदबाट अनुमोदन गर्ने विषयमा भइरहेको प्रसंगलाई चाहिँ सम्पादकीयमा उठाएको छ। संसदीय सक्रियता विषय शीर्षकमा यता गोर्खापत्र दैनिकले बागमती सभ्यताको संरक्षण शीर्षकमा सम्पादकीय छापेको छ। राजधानीको बागमती नदी किनार अतिक्रमण गरेर सुकुम्बासी बस्ती झाँगिएको निकै लामो समय व्यतीत भइसकेको छ। यो यथार्थबाट केन्द्रीय सरकार, स्थानीय तह र सरकारवाला अधिकारीका साथै राजधानीवासी अनभिज्ञ छैनन्। नदी किनार अतिक्रमण गरेर बस्ती बस्न दिनु नै स्थानीय प्रशासन वा सरकारवाला पक्षहरूको भूल हो। अब बस्ती बसिरहेको अवस्थामा सुकुम्बासी नेपाली नागरिकका लागि सरकारले बसोबासको व्यवस्था गरिदिनु मानवीय दृष्टिकोणले युक्तिसंगत देखिन आउँछ। अनि मात्र बागमती नदी किनारका दायाँ बायाँ भएका अतिक्रमण नियन्त्रण गर्न सम्भव हुनेछ भन्दै गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण शुरू गरिएको पुष्पलाल राजमार्ग अर्थात मध्यपहाड़ी राजमार्ग निर्माण कार्यमा निकै ढिलासुस्ती हुँदै जान थालेपछि यसले सम्बन्धित सबैलाई प्रश्नको घेराभित्र उभ्याएको छ भन्दै राजधानी दैनिकले मध्य पहाड़ी लोकमार्ग समयमै सम्पन्न गर शीर्षकमा सम्पादकीय छापेको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी खबरहरू। नागरिक दैनिकले आर्थिक पृष्ठमा खबर बनाएको छ। नागढुङ्गा सुरुङ 885 मिटर छिचोलियो शीर्षकमा नागढुङ्गा सुरुङ मार्ग खन्न थालेको एक वर्षमा एक तिहाई भन्दा धेरै छिचोलिएको छ। आयोजनाले आर्थिक वर्ष 2077-78 पुसको पहिलो साता सुरुङ मार्ग खन्न शुरू गरेको थियो। एक वर्षको अवधिमा मुख्य सुरुङ मार्गको एक तिहाई भन्दा धेरै खन्ने काम सम्पन्न भयो सकेको छ। आयोजनाको मुख्य सुरुङको कुल लम्बाई 2688 मिटर मध्ये हालसम्म 875 मिटर खन्ने काम सकिएको छ। अहिले आयोजनामा दैनिक 400 भन्दा धेरै कामदार खटिएर सुरुङ खन्ने काम गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 6 गते सुरुङ मार्गको औपचारिक शिलान्यास गरे पनि सुरुङ खन्ने काम झण्डै 14 महिनापछि 2077 पुस 8 गतेदेखि मात्रै शुरू भएको थियो। आयोजनाका निर्देशक नरेशमान साकेले छोटो अवधिमै मुख्य सुरुङ मार्ग सुरुङतर्फ 875 मिटर छिचोल्न सफल भएको बताउनुभयो। नागढुङ्गा सुरुङ 885 मिटर छिचोलियो नागरिक दैनिकले आर्थिक पृष्ठमा छापेको छ।
उपत्यकामा शहरी चराको संख्या बढ़ेको छ। नेपाल पंक्षी संरक्षण संघले गरेको गणनामा संख्या बढ़ेको देखिएको हो। हालै सम्पन्न हिउँदे गणनामा उपत्यकामा 6701 वटा रेकर्डमा आएको संघले जनाएको छ। गत वर्ष हिउँदमा 5754 वटा थिए। यो तथ्याङ्कले 947 वटा चरा उपत्यकामा थपिएको देखाउँछ। संघको तथ्याङ्क अनुसार ग्रामीण क्षेत्रमा पनि चराहरूको संख्या बढ़ेको छ। सन् 2021 1525 मात्रै देखिएको थियो। चराको संख्या यस वर्ष 1815 पुगेको छ। तर उपनगरीय क्षेत्रमा चराको संख्या घटेको छ। गत वर्ष 2303 वटा देखिए पनि यो वर्ष 2015 मात्रै रहेको संघले जनाएको छ। मलेवा घरका घर भगेरा घर गौथली डाङ्ग्रे रूपी जुरेली वनरूपी रूख भँगेरा कालो चिल र वस्तु बकुल्ला जस्ता प्रजाति सबैभन्दा बढ़ी पाइने चराको रूपमा देखिएको छ। उक्त गणना जनवरी 1-8 सञ्चालन गरिएको थियो। उपत्यकामा बढ़े शहरी पंक्षी अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
वर्षेनी मुद्राको अवमूल्यन भइरहे पनि करको स्ल्याब सीमामा परिवर्तन नहुँदा मध्यम आय भएका नागरिकले सरकारलाई धेरै कर बुझाउनु परिरहेको छ। हरेक वर्ष सरदर 4-5% हाराहारीमा मुद्रास्फीति हुने गरेको छ। तर सरकारले 2 वर्षदेखि करको स्ल्याब परिवर्तन गरेको छैन। सरकारले आर्थिक वर्ष 2076-77 कर स्ल्याबमा केही परिवर्तन गर्दै 3,50,000 बढ़ाएर 4,00,000 भन्दा बढ़ी आमदानी हुनेले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो। तर पछिका आर्थिक वर्षमा भने त्यसमा कुनै परिवर्तन भएको छैन। मुद्रास्फीति भने हरेक वर्ष वृद्धि भइरहेको छ। करको सीमा नबढ्दा मध्यम वर्ग मर्कामा कारोबार दैनिकले मुख्य खबर बनाएको छ।
सरकारले क्रिप्टो करेन्सी र नेटवर्किङ व्यवसायलाई कड़ाई गर्ने भएको छ। यसलाई रोक्न उच्चस्तरीय टास्क फोर्स गठन गर्ने तयारी गरेको छ। क्रिप्टो करेन्सी र नेटवर्किङ व्यवसायका कारण विदेशी मुद्रा संचित घट्नुका साथै रेमिट्यान्समा समेत कमी भएको अर्थ मन्त्रालयले जनाएको छ। क्रिप्टो र नेटवर्किङमा झन कड़ाई अन्नपूर्ण पोस्टमा खबर छ।
कोविड संक्रमण दर बढे घटेसँगै काठमाडौँ उपत्यकाभित्रै भौतिक रूपमा पठन पाठन शुरू गर्ने निर्णय भएको छ। काठमाडौँभित्रको गोकर्णेश्वर नगरपालिकाले 23 माघदेखि भौतिक रूपमा कक्षा सञ्चालनको निर्णय गरेको छ। भक्तपुर नगरपालिकामा पालिकाले औपचारिक निर्णय नगरे पनि निजी विद्यालयमा माध्यमिक तहको पठन पाठन शुरू भइसकेको छ। शिक्षा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले निर्णय नगरे पनि उपत्यका पालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्दैछन्। उपत्यका बाहिर पनि केही स्थानीय तहले भौतिक रूपमै कक्षा सञ्चालन गरेका छन्। कोविडको संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले 26 पुसमा विद्यार्थीलाई स्वास्थ्य सुरक्षा तथा बचावटका लागि 15 माघसम्म विदा दिने निर्णय गरेको थियो। कोविडको संक्रमण तीव्र भएसँगै विश्वविद्यालयको परीक्षा समेत स्थगित भएका थिए। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्नुहुन्छ, पालिकाहरूले विद्यालय सञ्चालनको विषयमा स्थानीय प्रशासनको आदेश पालना गर्नुपर्छ। स्थानीय प्रशासनले माघ मसान्तसम्मलाई शैक्षिक संस्था सञ्चालन नगर्ने आदेश गरेको छ। अर्को निर्णय नहुँदासम्म यही आदेश मान्नुपर्ने हुन्छ। यसअघि अन्य निकायको आदेश नभएका कारण शिक्षा मन्त्रालयले 15 माघसम्म विदा दिने निर्णय गरेको हो। अहिले एमसीसीको निर्णय बमोजिम स्थानीय प्रशासनले जारी गरेको आदेश अनुसार अहिले सीसीएमसीको निर्णय बमोजिम स्थानीय प्रशासनले जारी गरेको आदेश अनुसार शैक्षिक संस्था सञ्चालन गर्नुपर्छ। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्नुहुन्छ, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय खोल्ने वा बन्द गर्ने निर्णय पालिकाबाटै हुनुपर्ने बताउनुभयो। केन्द्रबाट सबैलाई एकै किसिमको निर्णय हुन नहुने उहाँको भनाइ छ। महासंघका अध्यक्ष भण्डारीले एक हप्तादेखि भक्तपुर नगरपालिकाका निजी विद्यालय माध्यमिक तहमा भौतिक रूपमा पठन पाठन भइरहेको बताउनुभयो। उपत्यकाका केही स्थानीय तहले गरे भौतिक रूपमै विद्यालय सञ्चालनको निर्णय नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ।
र अन्त्यमा विदेशी बोर्डमा 11 र 12 कक्षा पढ़ेका नेपाली विद्यार्थीले समकक्षता नपाएको प्रसंग नयाँ पत्रिकाबाट लिएका छौं। एसईई दिएपछि विदेशी बोर्डबाट 11 र 12 कक्षा विज्ञान समूहका विषय उत्तीर्ण गरी नेपालकै विभिन्न विश्वविद्यालयमा स्नातक तह पढ्दै गरेका विद्यार्थीहरू समकक्षता नपाएपछि शास्ति खेप्न बाध्य छन्। नेपालमा विज्ञान समूहका विषय पढ्न तय गरेको भर्नाको आधार अनुसार कम ग्रेड भएका कारण भर्ना पाउन नसक्ने अवस्था भएका तर एसईई पछि विदेशी बोर्डका कार्यक्रम सीबीएसई र एलेभन तथा अन्यत्र पढ़ेका विद्यार्थीले समकक्षता नपाएका हुन्। स्नातक तहमा भर्ना भए पनि 12 कक्षा सरहको मान्यता नपाउँदा उनीहरू समस्यामा परेका छन्। समकक्षता समितिको मंगलबार बसेको बैठकमा एसईई पछि विदेशी बोर्डबाट अध्ययन गरेर आएका तर मापदण्ड अनुसार नेपालमा भर्ना हुन नमिल्ने विद्यार्थीका विषयमा छलफल भएको थियो। छलफलमा त्यति बेला शिक्षा मन्त्रालयबाट निर्धारण गरेको भर्नाको आधार अनुसार समकक्षता दिन नमिल्ने समितिका सदस्यहरूले धारणा राखेका थिए। विदेशी बोर्डमा 11 र 12 कक्षा पढ़ेका नेपाली विद्यार्थीले पाएनन् समकक्षता। एसईई पछि नेपालमा विज्ञान समूहमा मापदण्ड अनुसार भर्ना नपाउने अवस्थाका विद्यार्थी विदेश अध्ययन गरी समकक्षता लिन दिनहुँ धाउँदै नयाँ पत्रिकाले छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।